यो ख्रिस्ट आगमनको सम्बन्धमा यो क्रिसमसको समयमा हामी कुरा गर्छौँ, ख्रिस्ट संसारमा मानिस भएर जन्मिनु भएको कुरा सम्बन्धमा। अनि म अघि भन्दै थिएँ, यो एडभेन्ट भनेको ख्रिस्टको आगमनको चाहिँ दुईवटा पक्ष छ। एउटा चाहिँ उहाँ चाहिँ पहिलोचोटि संसारको मानिसहरूको पापको उद्धारको बाटो तयार गर्न आउनुभयो। यो अहिले यो क्रिसमसको बेलामा हामी जुन कुराहरू हेरिराखेका छौँ, येशु प्रभुको पहिलो आगमन जो 2000 वर्ष अगाडि भएको थियो, त्यस सम्बन्धमा हामी कुरा गरिराखेका छौँ। अनि गएको हप्ता हामीले त्यसबारेमा केही कुरा सुरु गरेका थियौँ, अनि आज त्यसको दोस्रो स्टेपमा जानेछौँ। दोस्रो यो एडभेन्ट, दोस्रो चाहिँ प्रभुको आगमनको कुरा चाहिँ, जुन चाहिँ हामी सबै उत्कट इच्छाले पर्खिराखेका छौँ, त्यो चाहिँ येशु फेरि संसारमा आउनुहुन्छ, बादलमा देखा पर्नुहुन्छ, महिमामा आउनुहुन्छ। अनि जतिजना येशुलाई विश्वास गरेर नयाँ जीवन पाएका छन् उनीहरूलाई लिन आउनुहुन्छ। अनि हामीलाई थाहा छ बाइबलमा, विशेष गरी प्रकाशको पुस्तकमा यसको बारेमा धेरै कुराहरू भनिएको छ। अनि हामीलाई वास्तवमा यो कुराहरू एकदमै सचेत बनाउनुपर्छ, हामीलाई यो कुराहरूले एकदम होसियार बनाउनुपर्छ, हामीलाई हामी यी कुराहरूमा हाम्रो ध्यान पूर्ण रूपमा हामीले दिनुपर्छ भन्ने मेरो हामी सबैलाई उत्साह हो। अनि ख्रिस्टको दोस्रो आगमनसम्ममा येशुलाई विश्वास नगर्ने, येशुलाई नस्वीकार्नेहरूको बारेमा डरलाग्दो अवस्था छ। त्यसकारणले विशेष गरी येशु पहिलोचोटि मानिसहरूको पापबाट उनीहरूलाई उद्धार गर्न आउनुभयो। मानिसहरूको पापी अवस्था, आत्मिकी मृत्युको अवस्था, त्यसबाट उनीहरूलाई जीवन दिनलाई, उनीहरूको पाप कसरी समाधान गर्ने, छुटकारा कसरी दिने, त्यसको लागि आउनुभयो, जुन कुराको बारेमा हामी हेर्नेछौँ। त्यसकारणले यो क्रिसमसको बारेमा स्टेप बाई स्टेप, कदम कदम, यो जुन चाहिँ कसरी परमेश्वरको प्रतिज्ञा थियो, भविष्यवाणीहरू थियो, प्रिडिक्सन भनेको चाहिँ यस्तो यस्तो कुरा हुनेछ भनेर भविष्यवाणीहरू भएको थियो, त्यही किसिमले सम्पूर्ण कुरा यथार्थ प्रकारले ऐतिहासिक रूपमा पुरा भएको कुरा चाहिँ हामीले बाइबलमा पाउँदछौँ। अनि वास्तवमा हामी विश्वास गर्नेहरू जो परमेश्वरका चेलाहरू भएका छौँ, हाम्रो लागि चाहिँ महत्त्वपूर्ण कुरा छ। हामीले विश्वास गरेको परमेश्वर हामीलाई उद्धार दिनुहुने हाम्रो मुक्तिदाता येशु, र अब हुनेवाला आउनेवाला दिनहरूमा हुने सम्पूर्ण घटनाक्रमको बारेमा उहाँको वचनमा प्रष्ट लेखिएको छ। धेरै जस्तो मानिसहरूको समस्या के हुन्छ, परमेश्वरको अस्तित्व, साँच्ची नै परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाउने। अनि तपाईँलाई मैले अस्तिको हप्ता पनि भन्दै थिएँ, कतिचोटि धेरै मान्छेहरू चर्चमा आएर बप्तिस्मा लिएर विश्वास गरेर मण्डलीमा अझ केही पदहरू पनि लिएको, तर हृदयमा पक्का रूपमा चाहिँ उनीहरूलाई कन्भिक्सन भन्छ अङ्ग्रेजीमा, त्यो निश्चयताको विश्वास छैन, होइन, त्यस्तो अवस्था छ। त्यही कारणले कतिजना मान्छेहरूको जीवन चाहिँ दुई धारे छ, दुईवटा रूपको छ, कहिले पनि परमेश्वरलाई टोटल्ली आफ्नो जीवन सुम्पेर उहाँको भरोसामा जिउन चाहिँ सुरु गरेकै छैन। त्यसकारणले यी दिनहरूमा जसै हामीले क्रिसमसको सन्देश र येशु प्रभु कसरी संसारमा आउनुभयो, यसको लागि बाटो कसरी तयार भयो, र कसरी इतिहास भने बुझ्नुहुन्छ, ऐतिहासिक इतिहास भनेको चाहिँ यस्तो कुराहरू हो जो चाहिँ घटना भएको थियो, त्यो यथार्थ थियो, कसैले कोठामा बसेर विचार गरेको कुरा होइन, यो एकदम प्रमाणित कुराहरू हो। त्यसकारणले एउटा गौरवको कुरा के हो भने नि, बाइबलमा जुन परमेश्वरको बारेमा कुरा गरिएको छ, उहाँको बारेमा प्रशस्त कुरा गरिएको छ, जुन चाहिँ प्रमाणित रूपमा सत्य साबित भएको कुराको प्रमाण बाइबलले दिन्छ, अनि त्यही प्रमाण चाहिँ संसारिक रूपमा पनि इतिहासले दिन्छ। यो कुरा चाहिँ कतिचोटि हामीले नबुझेको हुन्छ, धेरै जस्तो त येशुलाई अलिअलि खोज्दै गरेका र येशुलाई खोज्नै नचाहने, पुरै इन्कार गर्नेहरूलाई त पटक्कै थाहा छैन। अब बाइबलमा त हामीले के देख्छौँ भनेदेखि, कुनै पनि व्यक्ति येशुलाई चिन्नु, परमेश्वरलाई ग्रहण गर्नु, बुझ्नु उनीहरूको आफ्नो क्षमतामा छैन। हामी त शैतानले, संसारको देवले संसारको मानिसहरूको आँखा चाहिँ पट्टी बाँधेको छ कि उसले सुसमाचार बुझ्नै सक्दैन। तपाईँले दोस्रो कोरन्थी 4 अध्यायमा यो पढ्नुहुन्छ, यो वास्तवमा हो। त्यही कारण हामी धेरैले दिनो हौँ, विशेष गरी तपाईँले जुन मान्छेहरूको बारेमा बोझ लिनुभएको छ, आफ्नो मान्छेहरू, आफ्नो इष्टमित्र, आफ्नो परिवारको, नजिकको साथी छिमेकी, त्यही कुरो म तपाईँलाई भन्ने गर्छु। मैले विश्वास गरेपछि मेरो बुवा मुवा दाजुभाइ दिदीबहिनीले विश्वास नगर्नुहुन्छ, हरेक दिन मैले उनीहरूको लागि प्रार्थना गरेको थिएँ। अनि म यो यसमा घमण्ड गर्दिनँ कि मेरो पुरा परिवारले विश्वास गर्नुभयो, अन्त यसमा म एकदमै परमेश्वरप्रति धन्यवादी छु कि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ। अनि तपाईँहरू सबैले यो कुरो जाँच्न सक्नुहुन्छ। बाइबलमा छ नि, पारख गरेर हेर त परमेश्वर कति महान हुनुहुन्छ, वास्तवमा हुनुहुन्छ। त्यही कारण तपाईँलाई आज बिहान कसैप्रति मेरो कुनै अर्को चाहना छैन, तपाईँ सबैलाई म प्रेम गर्छु, होइन? कहिलेकाहीँ के भन्छ भने नि, यो पास्टर चाहिँ अलिक छुच्छु छ है, सिधा भनिहाल्छ जे पनि। मेरो आफ्नो मान्छेलाई पनि भन्छु, अर्काको मान्छेलाई पनि भन्छु। मेरो मतलब के हो भने, सत्य चाहिँ सत्यै रूपमा जान्नु पर्यो, तर म सबै मान्छेको लागि चाहिँ प्रार्थना गर्छु, सबै मान्छेले चाहिँ ख्रिस्टलाई बुझोस् भन्छु। कोही कोही मान्छेको जीवनमा सानो सानो समस्या देख्यो भने तपाईँले यस्तो विचार गर्नुहोस् कि यो मान्छेले त साह्रै गाली गर्छ होला, यसले त एकदमै मनै पराउँदैन होला। होइन, म उसको लागि झन् बढी प्रेम गरिराख्छु, झन् बढी माया गर्छु, सहायता गर्छु, उसलाई इन्कार गर्दिनँ। किनभने मेरो चाहना चाहिँ त्यो मान्छे एक दिन यो सत्य परमेश्वरलाई चिन्ने, आँखा खोलेर विश्वास गरोस्। 42 वर्ष अगाडि मैले पनि येशु ख्रिस्टको बारेमा सुन्दाखेरि विरोध गरेको थियो, विवाद गरेका थियो, झगडा गर्न खोजेका थियो, मान्छेलाई पिट्न खोजेका थियो। म त चाहँदैन थिएँ नि, तर त्यो मान्छे जसले सुनायो उसले मलाई प्रेम नगरेको भए, उसले मेरो बोझ नलिएको भए, मसँग बोर मानेको भए, मलाई सम्बन्धै नगरेर इन्कार गरिदिएको भए त मेरो त खत्तम थियो नि त। तर परमेश्वर प्रेमी हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ, उहाँले हामीलाई कसरी उहाँमा विश्वास गर्न सक्छ त्यस्तो खालको सहनशील मान्छे हाम्रो बिचमा ल्याउनुहुन्छ। यो भन्दै गर्दा, तपाईँ र म जो ख्रिस्टमा साँच्चै विश्वासी छौँ, हाम्रो छिमेकी, हाम्रो परिवार, हाम्रो इष्टमित्रहरूप्रति हामी त्यस्तै सहनशील हुनुपर्छ ताकि उनीहरूलाई हामी ख्रिस्टमा डोर्याउन सकौँ। हुन्छ, हामी तपाईँलाई मैले गएको हप्ता, अब आजको पाठबाट म सुरु गर्न चाहन्छु, विशेष गरिकन लुकाको सुसमाचारबाट हामीले सुरु गरेका छौँ। अनि लुकाको बारेमा तपाईँलाई मैले गएको हप्ता अलिकति भनेको थिएँ। अनि लुकाको कुरा गर्दै गर्दाखेरि, लुका मात्रै एकजना व्यक्ति थिए जो चाहिँ अन्य जाति थिए, यहुदी थिएन। अनि लुका चाहिँ एउटा शिक्षित मेडिकल डक्टर, तर त्यति मात्रै नभएर उनी इतिहासकार थिए, धेरै पढेको, ग्रिक भाषामा निपुण, अनि उनले धेरै इतिहासको किताबहरू पनि, धेरै अरू किताबहरू पनि लेखेका थिए। लुकाको बारेमा इतिहासमा अध्ययन गर्यो भने धेरै कुरा पाइन्छ। बाइबलमा जति लेखिएको छ त्यही हो, तर पटक पटक पत्रुसले तीनचोटिसम्म, तिनवटा उनको चिठीहरूमा, उनले लेखेको कुराहरूमा लुकाको नाम उल्लेख गरेका छन्। त्यसको मतलब चाहिँ लुका चाहिँ पावलको एकदमै नजिकको घनिष्ठ मित्र थिए, पावलबाट नै उनी चेला बनेका थिए, र पावल र धेरै अरू व्यक्तिहरूबाट उनले परमेश्वरमा विश्वास गर्ने र बढ्ने मौका पाएका थिए। त्यस कारण आज तपाईँलाई छोटकरी अलिकति अझै लुकाको बारेमा भनिसके, यो लुकाको पुस्तकमा के के छ अलिकति हेरेर, अनि अस्तिको हप्ता हामीले लुका 1 अध्यायको 1 देखि 4 सम्म, त्यो लुकाको पुस्तक जो लेखिएको छ पावलले, के अरे लुकाले, त्यसको भूमिका अथवा त्यसको पृष्ठभूमि परिचय त्यहाँ दिएका छन्, त्यसको मुख्य उद्देश्य र यो कसरी किन लेखियो भन्ने सम्बन्धमा उनले 4 पदमा एकदम भयङ्कर प्रकारले लेखेको कुरा हामीले अस्तिको हप्ता हेरेको थियौँ। आज हामी त्यहाँबाट दोस्रो स्टेपमा जानेछौँ कि कसरी परमेश्वर मानिसहरूसँग बोल्नुभयो, त्यो कुरा हामी आज हेर्नेछौँ। अनि यहाँ परमेश्वरको अनन्त उद्देश्य बारेमा लेखिएको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सुसमाचार, अनि यहाँनिर लुकाको सुसमाचार लुकाले एकदमै महत्त्व दिएर लेख्दछन्। तपाईँ र म धेरै किताबहरू पढ्छौँ, पत्रिकाहरू पढ्छौँ, अन्त कतिजना मान्छेहरू त मैले देखेको छु बाइबलभन्दा अरू नै किताब पढ्न रुचाउँछन् होइन। तर तपाईँ र मलाई अलिकति म सम्झाउन चाहन्छु, बाइबल भनेको चाहिँ कुनै पनि अरू कुरा छैन त्यति महत्त्वपूर्ण, त्यति शक्तिशाली, त्यति सत्य तपाईँ र मैले पढ्नुपर्ने। अनि जब बाइबलमा हामी लाग्न थाल्छौँ नि, तपाईँ र मेरो जीवन चाहिँ परमेश्वरले चाहनु भएको जस्तो हुन थाल्छ। त्यसकारण त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। तपाईँलाई सुरुमा यहाँ अस्तिको चोटि मैले के भनेको थिएँ भनेदेखि, कसरी लुकाले यो लुकाको सुसमाचार लेख्दाख्रि विशेष गरी येशु ख्रिस्टको बारेमा शिक्षा र घटना, अनि त्यो एक अध्यायको लुका एकको एक पदमा के लेखेको छ भने, घटनाहरू जो पुरा भइराखेको थियो भनेर, घटना पुरा भएको भनेको चाहिँ त्यो पहिला अगमवाणी भएका, पहिला भविष्यवाणी भएका, परमेश्वरबाट प्रतिज्ञा भएका कुराहरू जो ऐतिहासिक रूपमा भनेको चाहिँ मानिसको अगाडि हुन थाल्यो यथार्थ रूपमा। तपाईँलाई मैले अलिअलि त्यसको बारेमा पनि पढेको थिएँ। त्यो कुराहरू चाहिँ धेरै मानिसहरूले लेखिराखेका थिए। अस्तिको हप्ता तपाईँले मैले थुप्रै कुराहरू भनेको थिएँ, कतिजनाले सम्झिनु भएको छ मलाई थाहा छैन। येशु प्रभु जुन बेलामा संसारमा हुनुहुन्थ्यो नि, त्यो बेलामा मानिसहरू येशु प्रभुको वरिपरि दिनरात भिड लाग्दथ्यो। उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो जुनको बारेमा हामी कहिलेकाहीँ विचार गर्दैनौँ। उहाँलाई पक्रन जाने मान्छेहरू पनि उहाँको बोली सुनेर अक्क न बक्क परेर पक्रन नसकेर छोडेर जान्थे अरे। उहाँ बिछट्टो हुनुहुन्थ्यो किन, उहाँ त आफै परमेश्वर हुनुहुन्थ्यो। तपाईँ र मेरो उद्धार गर्न आउने येशु प्रभु, सर्वशक्तिमान परमेश्वर, सबै कुरा बनाउने, तपाईँले युहन्नाको सुसमाचार एक अध्यायको एकदेखि 18 पढ्नुभयो भने भयङ्कर कुरा त्यहाँनिर तपाईँले पाउनुहुन्छ येशु प्रभुको बारेमा, होइन। त्यसकारणले आज हामीले हेर्दै जाँदाखेरि, अस्तिको हप्ता तपाईँलाई लुकाको सुसमाचारका लेखिएका घटनाहरू कसरी सत्य छन्, परमेश्वरको प्रतिज्ञा भविष्यवाणीहरू कसरी पूर्ण भएका छन्, उहाँको अस्तित्वको बारेमा कसरी सत्य साबित भएको छ, कसरी जस्तो जस्तो कुरा लेखिएको थियो पहिला भनिएको थियो त्यही अवस्थामा, होइन, तपाईँलाई मैले भनेको थिएँ कन्या गर्भधारण हुनेछ र एउटा छोरा जन्माउने छन् उनको नाउँ येशु राख्नेछौँ अथवा इमानुएल, यो सबै कुराहरू चाहिँ 730 वर्ष अगाडि लेखिएको, जुन चाहिँ परमेश्वरको वचन जो भविष्य वक्ता यसैयाकुमा आएको, परमेश्वर आफै बोल्नु भएको। अर्को कुरा मैले तपाईँलाई के भनेको थिएँ भनेदेखि, अस्तिको हप्ता हामीले अलिकति पढेको मात्रै थियौँ, आज त्यहाँबाट सुरु गर्छौँ। तर तपाईँलाई त्योभन्दा पहिला, त्यसैले यहाँनिर हामीले यो हेर्दै गर्दा दुई तिनवटा कुरातिर फोकस गर्छौँ। पहिलो कुरातिर के फोकस गर्छौँ भने, वास्तवमा परमेश्वर साँच्ची नै सत्य हुनुहुन्छ, जो बाइबलमा हामीले पढ्छौँ र हामी विश्वास गर्छौँ, हामी प्रचार गर्छौँ, हामी महिमा गर्छौँ। आज बिहानैदेखि त्यहाँ परमेश्वरको आराधना स्तुति प्रशंसा गऱ्यौँ, किनभने उहाँ मात्र यो आराधना स्तुति प्रशंसाको योग्य हुनुहुन्छ। स्वर्गमा परमेश्वरको राज्यमा अनन्त कालको लागि अनन्त जीवन पाएर जाने बाटो एउटा मात्रै येशु ख्रिस्ट हुनुहुन्छ, अनि उहाँ सत्य हुनुहुन्छ, अनि त्यो कुराको बारेमा इतिहासले प्रकट गरेको छ। बाइबल जो क्रिस्चियनको किताबले मात्र होइन, त्यो बेलाको इतिहासिक ऐतिहासिक रूपमा यो सम्पूर्ण कुरा प्रमाणित भएको छ, यसको बारेमा अकट्य सत्यहरू भनेर लेखिएको छ। तपाईँले प्रेरितको पुस्तक 2 अध्यायतिर होला, एक अध्यायको 2-3 पदतिर हेर्नुहुन्छ, अकाट्य प्रमाणहरू दिएर येशु प्रभु बौरी उठ्नु भएको कुरा भनेर त्यहाँ लेखिएको छ। अनि उहाँ स्वर्ग जानु भन्दा अगाडि उहाँले चाहिँ पवित्र आत्माको प्रतिज्ञा गर्नुभएको छ, पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू मेरो लागि गवाही हुनेछौ भनेको छ। अनि यो सबै विश्वासी जसले येशुलाई ग्रहण गर्छ उनीहरूको लागि येशुको गवाही हुने कुरा त्यो हो, अनि त्यो गवाही चाहिँ हाम्रो शक्तिमा हुन सक्दैन, हामीमा येशु प्रभु पवित्र आत्मामा जिउनुहुन्छ र हामीलाई येशुले चाहनु भएको जस्तो, उहाँको जस्तो पवित्र जीवन जिउने शक्ति दिनुहुन्छ। हरेक क्रिस्चियनको जीवन येशु प्रभु आफै पवित्र आत्मामा रहनु भएर पवित्र आत्माले हामीलाई गरेको सहयोगमा हामी जिउन सक्छौँ। तपाईँ र म हामी आफ्नै शक्तिले क्रिस्चियन जीवन जिउन सक्दैनौँ। त्यही कारण हामी निरन्तर विनम्र र समर्पित केवल परमेश्वरको कुरा रोज्ने हुनुपर्छ। कसैसँग घमण्ड गर्न सक्दैनौँ। जसरी हाम्रो उद्धार चाहिँ अनुग्रहबाट विश्वासबाट हुन्छ, नत्र कसैले घमण्ड गर्छ, कामबाट होइन भनेर हामीले एफिसी 2:8-9 पढ्छौँ। अब यहाँनिर तपाईँलाई के कुरा म सुरु गर्छु भनेदेखि, आज सबभन्दा पहिला जब आदम र हवाले पाप गरे, अब बाइबलमा के छ तपाईँलाई म भन्न चाहन्छु भनेदेखि, सायद कतिलाई बुझ्न गाह्रो हुन्छ, म पनि भर्खरै विश्वास गर्दा यो सबै कुरा बुझेको थिएन। परमेश्वरले चाहिँ संसारलाई सृष्टि गर्नुभन्दा अगाडि नै सबै कुरा उहाँलाई थाहा थियो, किनभने बाइबलमा तपाईँ र मलाई पनि परमेश्वरले संसारको नै सृष्टि नहुँदा चिनिसक्नु भएको थियो। परमेश्वरको निम्ति चाहिँ समय चाहिँ एक दिन चाहिँ हजार वर्ष, हजार वर्ष एक दिन। उहाँ सर्वज्ञानी भनेको चाहिँ सबै कुरा अन्तको र सुरुको सबै जान्नुहुन्छ। सर्वव्यापी भनेको सबै ठाउँ एकैचोटि हुन सक्नुहुन्छ। अनि सर्वशक्तिमान भनेको चाहिँ उहाँभन्दा माथि कोही पनि छैन, अनन्त हुनुहुन्छ, उहाँको कहिले अन्त हुँदैन न त सुरु भयो। त्यसैले परमेश्वरको बारेमा सोच्दाखेरि यो कुरा हामीले विचार गर्नु पर्यो। त्यसैले तपाईँ र मैले कहिले पनि परमेश्वरको सम्बन्धी कुरामा दुईवटा विचार गर्न सक्दैनौँ, हामी एउटा मात्रै विचार गर्नुपर्छ। त्यही कारणले तपाईँले कसैको चिन्ता गर्नु परेन। कोही कोही मान्छे हुन्छ नि अगाडिपट्टि एउटा खालको विचार देखाउने अनुहारमा, भित्र अर्कै सोच। अनि वास्तवमा तपाईँलाई म सिधा भन्छु, हामीले ती कुराहरू चाहिँ येशूको चरणमा राखिदिनुपर्छ, किनभने त्यो परमेश्वरबाट आउँदैन। एनिवे, सबभन्दा पहिला जब आदम र हवाले पाप गरे, त्यसपछि येशू प्रभुको बारेमा अथवा उद्धारकर्ताको प्रतिज्ञा के भन्छ, प्रतिज्ञा, प्रमिस, प्रतिज्ञा भनेको त्यही हो, प्रमिस। प्रमिस भनेको चाहिँ प्रतिज्ञा होइन, परमेश्वरले हामीलाई गर्नुभएको प्रतिज्ञा, प्रमिस। अब यस्तो तिमीलाई म गर्छु, यस्तो कुरा हुन्छ भनेर जुन चाहिँ भविष्यवाणी गर्नुभएको, येशु उद्धारकर्ता संसारमा मानिसहरूको निम्ति आउने, शैतानको शक्तिलाई नाश गर्ने, पापको दण्ड तिर्ने, हामीलाई उद्धार गर्ने कुराको सबभन्दा पहिलो घोषणा कहाँ भयो, तपाईँलाई म यो पद पढ्न चाहन्छु। यहाँबाट आज हामी सुरु गर्छौँ। यो आदम र हवाको सृष्टिपछि उनीहरूले गरेको पाप, त्यही बगैँचामा यो परमेश्वरले यहाँ भन्नुहुन्छ, तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउने छ र तैँले त्यसको कुर्कुच्चो डस्ने छस्। उत्पत्ति 3:15। अनि यहाँनिर के छ भनेदेखि, त्यसपछि आदमको छोराहरू कैन र हाबेलको बिचमा लडाइँ हुन्छ, अनि कैनले हाबेललाई मार्छ, किनभने यो दुश्मनीको कुरा यहाँ सुरुमा यहाँ आइहाल्यो होइन। तर त्योभन्दा मुनि के छ, त्यसले तेरो शिर होइन, अनि यो सन्तान, स्त्रीको सन्तान, स्त्रीको सन्तान भनेको चाहिँ अरू मानिसहरू पनि हुन सक्छन्। शैतान र स्त्री सन्तानको बिचमा जहिले पनि समस्या हुन्छ, जहिले पनि स्त्रीहरूको सन्तान, मानिसहरू जातिलाई शैतानले परमेश्वरको विरुद्धमा खडा गर्न कोसिस गर्छ। हामी सधैँ परमेश्वरको विरुद्धमै थियौँ नि, किनभने परमेश्वरलाई नचिनेको अवस्थामा होइन। तर जब येशूको सुसमाचार सुन्यौँ, त्यो विश्वास गर्न नदिने पनि शैतानले काम गर्छ, अथवा विश्वास गरे पनि पुग्ने मात्रै गर्ने, अलिकति मात्रै गर्ने, बाँकी आफ्नै जीवनको कुरा मात्रै सोच्ने, त्यो पनि शैतानको काम हो, किनभने सुसमाचार चाहिँ पूर्णै विश्वास नगरेसम्म काम लाग्दैन। त्यसपछि यहाँनिर तपाईँलाई मैले पढ्न लाग्छ, त्यसले तेरो शिर कुल्चनेछ, त्यो पनि स्त्रीको सन्तान। यहाँ चाहिँ यो शिर कुल्चने चाहिँ उद्धारकर्ता येशू ख्रिस्टको बारेमा भनिएको हो। यो शिर चाहिँ शैतानको शिर त्यसले उहाँले कुल्चिनु हुने हो, अनि त्यो त्यसले चाहिँ कुर्कुच्चामा डस्नेछ, खुट्टामा, त्यो चाहिँ तलको कुरा भयो। तर येशूले त्यसको त शैतानको शिरै कुल्चेर त्यसलाई ध्वस्त पार्नुहुन्छ, जुन चाहिँ 2000 वर्ष अगाडि येशू प्रभुले कलवारीको क्रुसमा शैतानको शिरलाई, क्रस, बाइबलमा अङ्ग्रेजीमा के छ भनेदेखि, हि विल क्रस्ड द डेभल्स हेड होइन, हिज हेड, द वुमन्स सिड भन्छ, येशू ख्रिस्टले चाहिँ शैतानको टाउकोलाई चाहिँ कुल्चनु हुनेछ, अनि त्यो काम उहाँले गरिसक्नु भयो। अनि तपाईँलाई यहाँ हिब्रूमा त्यही अनुरूपको पद म पढ्न चाहन्छु, हिब्रू 2:11-14। पहिला 11 के छ, किनकि पवित्र तुल्याउनु हुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन् भनेको चाहिँ, पवित्र तुल्याउनु हुने एउटै परिवारका, किनभनेदेखि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, हामीहरू पवित्र भइसकेपछि हामी पनि परमेश्वरको परिवारमा आउँछौँ, एउटै परिवारमा। अनि बाइबलमा येशू ख्रिस्टको बारेमा उहाँ चाहिँ जेठो दाई भनेर हाम्रो पहिलो जेठो भनेर बाइबलमा लेखेको छ, ताकि उहाँलाई हामी पछ्याउन सकौँ, होइन? अनि त्यसपछि यहाँ त्यसकारण तिनीहरूलाई भाइ भन्नमा येसु शर्माउनुहुन्न। हामी कसरी येसुको भाइ भयौँ? किनभने हामीले स्वर्गको पिता, जो येसुको पिता हुनुहुन्छ, परमेश्वर पितालाई आफ्नो पिता मान्छौँ, शैतानको कुरा त्यागिसक्यौँ। तपाईँ र म जो ख्रिस्टका हुन्छौँ नि, परमेश्वरबाट जन्मिन्छौँ नि, हामी उहाँको छोराछोरी, त्यस दिनदेखि हाम्रो पिता स्वर्गीय पिता, परमेश्वर पिता। अनि बाइबलमा के लेखेको छ? पवित्र आत्मा हामीमा आएर बस्नुहुन्छ दिनदिनै, निरन्तर, पलपल। अनि त्यो पवित्र आत्मा जो हामीमा बस्नुहुन्छ, त्यो आत्माद्वारा चाहिँ परमेश्वर पितालाई त्यहाँ लेखेको छ, अब्बा पिता, हे बुबा भनेर हामी भन्न सक्छौँ। तपाईँ र म परमेश्वरका छोराछोरी। त्यही कारण यो कुरो सिरियसली विचार गर्नुहोस्। यो हुनलाई चाहिँ येशु संसारमा आएर बलिदान हुनु पर्यो। तर तपाईँ र म परमेश्वरको छोराछोरी हो कि होइन, यो चाहिँ सबभन्दा ठुलो प्रश्न हो आज, किनभने नहुनु पनि सक्छ। मैले अघि सुरुदेखि जहिले पनि म दोहोऱ्याउने गर्छु, चर्चमा गएर बप्तिस्मा लिएर बाइबल बोकेर बाइबलका पदहरू कण्ठ गरेर प्रचार गरेर मण्डलीका अगुवाहरू भएर यो सबै कुरा भएर अझै गुम्न सक्छ। जबसम्म तपाईँ र मेरो हृदय नयाँ जन्मिएर नयाँ व्यक्ति हुँदैन, पाप र अधर्म र शैतानको सम्पूर्ण सोचलाई परिवर्तन हुँदैन, बाइबलमा पश्चाताप भनेर भनिएको छ। वास्तवमा बप्तिस्मा दिने युहन्नाको बारेमा आज हामी अलिकति हेर्छौँ, उनले प्रचार गरेको वचन नै त्यही थियो, पश्चाताप र पाप मोचनको बप्तिस्मा। त पश्चाताप भनेको चाहिँ पछुतो होइन, मन परिवर्तन हो। सो तपाईँ र मेरो मन परिवर्तन भएको छैन, हामी अझै पनि लोभमा, ईर्ष्यामा, क्रोधमा, घमण्डमा, दाहमा, व्यभिचारमा, विभिन्न किसिमको पहिलाकै पुरानो स्वभावमा रहिरहन्छौँ भने चाहिँ तपाईँ र म चाहिँ परमेश्वरमा जन्मिएको छैन। त्यही कारण यो कुरो महत्त्वपूर्ण छ, किनभने हामीलाई यो एकदम गाह्रो हुन्छ। येशु प्रभुले के भन्नुहुन्छ? तेरो आँखाले तँलाई स्वर्ग जानबाट रोक्छ भनेदेखि के छ? त्यसलाई फुटा भनेको छ नि त, त्यो आँखा हातलाई चढ काट्दे भनेको छ। त्यो मतलब के छ भने, कतिचोटि त्यो हात र आँखा काट्नुभन्दा पनि तपाईँ र मैले पहिलादेखि सोचेर विचार गरेर सपना देखेर आएको कतिवटा विचारहरू चाहिँ हाम्रो स्वार्थको विचार त्याग्न त्यति गाह्रो हुन्छ। तर ख्रिस्टलाई चाहने, अनन्त जीवन चाहने, परमेश्वरको छोराछोरी उहाँको परिवारमा आउन चाहनेको बाटो चाहिँ यो संसारलाई त्याग्नुपर्छ। यो गाह्रो कुरा छ, तर परमेश्वरले सहायता गर्न सक्नुहुन्छ। त्यस कारण यहाँनिर के लेखेको छ? किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो। त्यस कारण आजको विषय एउटा के हो भने, येशु प्रभु संसारमा मानव भएर जन्मनु भयो। येशु पूर्ण मानव, पूर्ण परमेश्वर हुनुहुन्थ्यो। त्यस कारणले त्यो कुरो पहिलो कुरा चाहिँ, दुईटा कुरा यहाँ लुकाले यो कुरालाई जोड दिएर भनेका छन्। पहिलो कुरा चाहिँ, सुसमाचार लेख्नुको उद्देश्य चाहिँ लुकाको सुसमाचार है, उनी चाहिँ अन्य जाति थिए, र लुकाको सुसमाचार विशेष गरी अन्य जाति, यहुदी होइन। किनभने जो मान्छे यहुदी छैन नि, उसको विचारहरू धेरै फरक हुन्छ, किनभने उसलाई धेरै कुरा थाहा हुँदैन। यहुदी भनेको चाहिँ कमसेकम बाइबलको पुरानो नियमको ज्ञान लिएर बढेको हुन्छ, धेरै कुराहरू उनीहरूको एउटा परमेश्वर हुन्छ, जस्तो अहिलेको हिन्दूहरू अथवा अर्को धर्म मान्नेहरूको विचार गर्नुहोस् न, येसुलाई नचिन्नेहरू, उनीहरूको त अर्कै विचार हुन्छ। त्यस कारणले परमेश्वर, यो अन्य जातिहरूले सुसमाचार बुझ्नलाई नै लुकाले यो सुसमाचार लेख्छन्। सायद परमेश्वरले त्यही कारण अन्य जाति लेखकलाई उठाउनुहुन्छ। अन्य जाति भनेको लुका चाहिँ पक्का परमेश्वरको छोरा हुनुहुन्थ्यो, चेला हुनुहुन्थ्यो, तर उनी यहुदी जातिबाट होइन। त्यस कारणले त्यो कुरालाई जोड दिएको छ। अनि यहाँनिर उनले के भनेको छ भने, हामी मानिस भएको हुनाले, रगत र मासुको व्यक्ति भएको हुनाले, परमेश्वरको स्वर्गीय कुराहरू हामी बुझ्न सक्दैनौँ, अनन्तका कुराहरू हामी बुझ्न सक्दैनौँ। त्यस कारण हामीलाई नै बुझ्ने भाषा, हामीलाई बुझाउनलाई र परमेश्वरको कुरा देखाउनलाई येशु प्रभु चाहिँ हाम्रै स्वभावमा मान्छे भएर जन्मिनु भयो, त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्। अघि हामीले उत्पत्ति 3:15 के थियो, येशु प्रभुले त्यसको शिर कुल्चिएर नष्ट गर्नुभयो। अब उहाँ चाहिँ मानिस बनेर आफ्नो शरीरमा मृत्यु सहेर सैतानको डियाबलस भनेको सैतान त्यसलाई नष्ट गर्नुभएको छ 2000 वर्ष अगाडि नै। त्यस कारणले तपाईँ र ममा अब सैतानले अधिकार गर्न सक्दैन, त्यसको शक्ति येसुले मेटाइसक्नु भयो। तर तपाईँ र मैले येसुलाई चाहनु पर्यो। तपाईँ र मेरो आफ्नो शक्तिमा सैतानलाई जित्न सक्दैनौँ, तर जब हामी येसुतिर फर्कन्छौँ नि, येसुको अगाडि सैतानले के पनि गर्न सक्दैन। त्यस कारणले यो सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई मैले भन्न चाहेको आजको विषयमा कुरा गर्दै गर्दाखेरि। त्यसैले क्रिसमस भन्ने कुरा विचार गर्दाखेरि क्रिसमसको मतलब चाहिँ ख्रिस्ट परमेश्वर मानव अवतार हुनुभएको, अनि यो विषयको धेरै गहिरो कुराहरू छ। तपाईँलाई मैले सुरुमै एउटा कुरा के भने भने हामीले क्रिसमस मनाउँदै गर्दा, क्रिसमसको कुराहरू सोच विचार गर्दै गर्दा, परमेश्वरको वचनहरूमा हेर्दै गर्दा हामीलाई के थाहा हुनुपर्छ भने नि, यी कुराहरू जो लेखिएको छ क्रिसमसको सम्बन्धमा, येसुको जन्मको बारेमा अथवा उहाँले गर्नुभएको सम्पूर्ण उद्धारको कामको बारेमा, उहाँले प्रकट गर्नुभएको परमेश्वरको बारेमा, यो ऐतिहासिक रूपमा प्रमाणित थियो, सत्य थियो। संसारमा विज्ञान पनि सत्य छैन, साइन्स, किनभने साइन्स भनेको चाहिँ हाइपोथेटिकल भने तपाईँहरू जो पढेको हुनुहुन्छ तपाईँले बुझ्नुहुन्छ, हाइपोथेटिकल भनेको चाहिँ कुनै कुरा मानिलिने, त्यो हुन्छ हुँदैन थाहा छैन, यो र यो गरे पनि यो हुन्छ कि भनेर, होइन? अनि त्यसपछि त्यो कहिलेकाहीँ हुन्छ कहिलेकाहीँ हुँदैन, तर इतिहास त्यस्तो होइन। परमेश्वरको वचन, येशु प्रभुको आगमन, उहाँले गरेको काम, बाइबलमा लेखिएका परमेश्वरको वचन हाइपोथेटिकल होइन, यो फ्याक्ट, यो सत्य हो। योभन्दा सत्य कुरा त संसारमा कुनै पनि छैन। तर तपाईँ र मलाई थाहा छ, जसले ख्रिस्टलाई इन्कार गर्छ उसले त विश्वास गर्न सक्दैन, किनभने तिमीहरूको समझ चाहिँ सैतानले बन्द गरेका छ। त्यसो तपाईँ र म जो ख्रिस्टलाई पछ्याउँछौँ, हामीले बुझ्न सक्नुपर्छ, हाम्रो जीवनमा साँच्ची नै परिवर्तन आउनुपर्छ। त्यसकारण मेरो चाहना के छ भने, यो वचनहरू सुनिसकेपछि तपाईँ र म चाहिँ साँच्ची नै परमेश्वरको ग्याङमा छौँ भन्ने त्यो कुरा म बुझ्न चाहन्छु। त्यसकारणले येशूको जन्मबारे भविष्यवाणी कसरी ऐतिहासिक रूपमा पुरा भयो, यो कुरा हामी हेर्दैछौँ, होइन? लुकाको सुसमाचारमा त्यो कुरा हामी हेर्ने प्रयास गर्छौँ। एउटा पोइन्ट तपाईँलाई लुका र अरू सुसमाचारको बारेमा, चारवटा सुसमाचार हो, होइन? मत्ती, मर्कुस, लुका, युहन्ना, अनि अर्को तिनवटा चाहिँ प्रेरितहरू जो यहुदी जातबाट आएका छन्, जातिबाट आएका छन्, उनीहरूले लेखेका छन् भनेदेखि लुकाको चाहिँ लुकाले लेखेका छन्। तपाईँलाई थाहा छ मत्तीको सुसमाचार जब सुरुमै पढ्दाखेरि येशूको वंशावली हामी देख्छौँ, अनि त्यहाँ येशूको वंशावली अब्राहमबाट सुरु हुन्छ। तर यहाँ लुकामा चाहिँ तपाईँले 3:23-38 पढ्नुभयो, लुका 3, यहाँ चाहिँ कहाँबाट सुरु हुन्छ? आदम, यहाँ चाहिँ वास्तवमा येशू ख्रिस्टबाट सुरु हुन्छ र आदमसम्मै जान्छ, ब्याक ब्याक जान्छ, तपाईँले हेर्नुहोस्। अनि आदमदेखिकै वंशावली एक एक गरेर येशु प्रभुसम्म यसमा दिएको छ, किनभने लुकाले जहिले पनि ऐतिहासिक कुरालाई, प्रमाणित कुरालाई, फ्याक्ट्सलाई, उनले अर्को कुरा के गर्छन्, त्यतिखेरको समयमा रोमी हाकिम को थियो, रोमी राजा को थियो, त्यो ठाउँमा के भएको थियो, यो सबै कुरा समेटेर लेखेका छन्। त्यसकारण तपाईँलाई मैले यो सबै कुरा तयार गरेर भन्नु खोजेको त होइन, तर एउटा पोइन्टमा तपाईँलाई लान खोजिरहेको छु मैले, त्यो के हो भने नि, हामीले जुन बाइबल पढ्छौँ नि, यो चाहिँ एकदमै सत्य प्रमाणित घटनाहरूको आधारमा भएको छ। त्यसमा तपाईँ र मैले परमेश्वरको वचनलाई चाहिँ अङ्ग्रेजीमा इनरेन्ट भन्छ, होइन, इन्फेलेबल भन्छ, भनेको चाहिँ कहिल्यै परिवर्तन नहुने र सबै कुरा पुरा हुने, अकाट्य पुरा हुने, त्यहाँ जे लेखिएको छ स्वर्ग र पृथ्वी बरु टलेर जान्छ, येशू प्रभु आफैले भन्नुहुन्छ। तर परमेश्वरको वचनमा चाहिँ एउटा कमा पनि पुरा हुन्छ, टल्दैन। यो कुरो तपाईँ र मलाई थाहा भएपछि के हुन्छ, क्रिस्चियन जीवनमा कसरी जिउने भन्ने विषयमा सिकेपछि, येशूसँग कसरी हिँड्ने, क्रिस्चियन चाहिँ कस्तो हुन्छ भनेर सिकेपछि, तपाईँ र मैले खेल्न मिल्छ? जो मान्छे खेल्छ नि, खेल्छ भने बुझ्नुहुन्छ, भित्र र बाहिर फरक, त्यो मान्छे त पक्का भएन नि, किन वचनले त्यसलाई त आउट गरिसक्यो नि, तपाईँले विचार गर्नुपर्छ है। त्यसैले हामी लुकाको सुसमाचारमा केही कुराहरू हामी हेर्नेछौँ। सर्वप्रथम लुकाको सुसमाचारको उद्देश्यको बारेमा, लुकाले लुकाको सुसमाचारको दुईवटा उद्देश्य दिएका छन्। तपाईँलाई मैले अघि सुरुमा पनि भनिसकेँ, पहिलो उद्देश्य चाहिँ ग्रिक हाकिम थियोफिलसको विश्वास प्रमाणित विश्वास चाहिँ प्रमाणित निश्चित ऐतिहासिक तथ्य सत्य तथ्यमा स्थापित होस्, उसको विश्वास पक्का होस्। अब थियोफलसको बारेमा अस्तिको चोटि मैले तपाईँलाई भनेको थिएँ, तपाईँले एक अध्यायको एकदेखि एक अध्यायको लुका एकको 3 र 4 पदमा हेर्नु हो भने यो पोइन्ट पाउनुहुन्छ। अस्तिको चोटि भनेको थियो थियोफलस चाहिँ एकजना रोमी हाकिम जो चाहिँ ठुलो पदको, त्यसकारण उनलाई लेख्दाखेरि लुकाले माननीय भनेर लेखेको छ, होइन? यो सिरियस कुरा हो, यो खालि बनावटी होइन, रियल। त्यति ठुलो पदको माननीय भनेर लेख्नुपर्ने मान्छेले पनि सुसमाचार सुनेर येसुलाई ग्रहण गरिसकेका, विश्वास गरिसकेका हामी देख्दछौँ। अनि लुकाको सुसमाचार र अनि फेरि प्रेरितको पुस्तक पनि उनले लेखेका छन् थियोफलसको नाम लेखेर। यो लेख्नुको मतलब चाहिँ के छ भने उनलाई चाहिँ अझै परमेश्वरको वचन सम्बन्धी ज्ञानमा पूर्ण रूपमा सबै कुरा क्लियर बनाए, ताकि उसको विश्वास पक्का होस् र सत्य तथ्यमा आधारित होस्। त्यसकारण तपाईँलाई म भन्न चाहन्छु, कतिजना मान्छेहरूको बाइबल पढ्ने, राम्रोसँग बुझ्ने, सुसमाचार के हो, मुक्ति के हो, कसरी मुक्ति पाइन्छ, अनि परीक्षामा पर्नु र नपर्नु के हो, जीवित परमेश्वरको सम्बन्धमा सङ्गतिमा दिनदिनै पवित्रतामा हिँड्दाखेरि चाहिँ के हुन्छ, यो सबै कुरा नबुझ्दाखेरि चाहिँ हामी एक दिन फस्न सक्छौँ। धेरैजना मान्छेहरूको समस्या त्यही हो, तपाईँले देख्नुहुन्छ नि, कति वर्षदेखि विश्वास गरेको, अचानक यो चोटि चाहिँ दसैँमा आन्यो। थाहा छ तपाईँलाई त्यस्ता मान्छेहरू, किनभने उनीहरूले कहिल्यै पनि भित्री परिवर्तन गरेका थिएनन्, परमेश्वरको वचनको तथ्य बुझेका थिएनन्। पवित्र आत्माले उनीहरूलाई गर्नुपर्ने रूपान्तरण, नयाँ व्यक्ति बनाउने काम भएको थिएन। त्यसकारण तपाईँ र ममा पनि त्यस्तो छ कि यो वचनहरू पढ्दाखेरि हामीले आफैलाई जाँचेर परमेश्वरको अगाडि सरेन्डर गर्नुहोस्। सरेन्डर बुझ्नुहुन्छ, पूर्ण समर्पण, आत्मसमर्पण, अनि उहाँले हामीलाई चेन्ज गर्नुहुन्छ। दोस्रो पोइन्ट चाहिँ, दोस्रो उद्देश्य चाहिँ येसुलाई मानिसको पुत्रको रूपमा मा लेखेको मि भने प्रस्तुत गर्नुभयो, गर्नु थियो। अघि सुरुमै भनेको थियो मानिसको पुत्र, मानिस भएर उहाँ आउनुभयो ताकि मानिसको भाषा बुझ्नुभयो, मानिस हाम्रै भाषामा परमेश्वर कस्तो हुन्छ भनेर उहाँले येसुको जीवनबाट हामीले परमेश्वरलाई चिन्ने मौका पायौँ, पहिलो कुरा। दोस्रो कुरा चाहिँ येसुले मानिस भएर तर पाप नभएको मानिस, हाम्रो पापको ठाउँमा एउटा पर्फेक्ट मानिस बलिदान हुनुभयो, अनि त्यो हाम्रो पापको सट्टामा पुरा बलिदान भएर हामीलाई शुद्ध गर्न सक्ने चाहिँ पर्फेक्ट मानिस चाहिन्थ्यो। कुनै पनि मान्छे संसारमा जन्मेको जो हुन्छ ऊ त पापी छ, उसले अरूको पाप आफ्नै पापको लागि पनि बलिदान भएर तिर्न सक्दैन, अनि यो तिर्ने कसलाई, परमेश्वरलाई हो नि। खासमा परमेश्वर जो पवित्र र न्यायी हुनुहुन्छ नि, पापी मान्छे परमेश्वरको सम्बन्धमा सङ्गतिमा आउन नसक्ने कारण चाहिँ परमेश्वरको स्वभावले गर्दा हो। उहाँले पापलाई त्यसै ओभरलुप भन्छ अङ्ग्रेजीमा, बेवास्ता गर्नुहुन्न, त्यो कुरो तपाईँ र मलाई थाहा हुनुपर्छ। त्यही कारणले तपाईँ र मलाई परमेश्वरसँग छोराछोरीको रूपमा सम्बन्धमा आउनलाई, बाटो खोल्नलाई येसुलाई पठाउनु भयो। येसुको शरीरमा भोगेको दुःखले तपाईँ र मेरो पाप मेटाउँछ, अब हामी परमेश्वरको क्रोध अथवा पापको दण्ड त्यहाँ तिरिन्छ, येसुको धार्मिकता हामी पाउँछौँ। अब परमेश्वरले हामीलाई पाप नभएको निर्दोष देख्नुहुन्छ, जस्टिफाई भनेर तपाईँलाई मैले धेरैचोटि एउटा चाहिँ जस्टिफाई, सेङ्टिफाई, ग्लोरिफाई भनेर मैले धेरैचोटि सिकाएको छु, होइन, धर्मी ठहरिने कुरा, निर्दोष ठहरिने कुरा, जसलाई इजरायलीहरूले इन्कार गरे र परमेश्वरको राज्यको सुन्दर योजना अन्य जातिहरूलाई पनि प्रचार गरियोस् र अन्य जातिहरू पनि येसुमा विश्वासद्वारा उहाँको राज्य लेखेको है, राज्यमा प्रवेश गरून्। यो धेरै जस्तो यहुदीहरूले चाहिँ येसुलाई ग्रहण गरेनन्, अनि परमेश्वरलाई थाहा छ किन त्यस्तो भयो। आज पनि यहुदी जातिहरू, यद्यपि उनीहरू अहिले गाजामा लडाइँमा छन्, उनीहरू धेरै जस्तो एज अ नेसन उनीहरू ख्रिस्टलाई ग्रहण गरेका छैनन्। परमेश्वरको वचनमा एक दिन उनीहरूले पुरा परमेश्वरलाई विश्वास गर्छन् भनेर लेखेको छ, त्यो कहिले हामीलाई थाहा छैन। तर एउटा कुरा तपाईँ र मलाई थाहा हुनुपर्छ, जबसम्म पश्चाताप गरेर परमेश्वरलाई ग्रहण गर्दैन नि, मान्छेले पापको दण्डबाट उम्कन सक्दैन, चाहे यहुदी होस् चाहे अन्य जाति होस्। त्यो कुरो चाहिँ तपाईँलाई थाहा पाउनुपर्छ, कहिले पनि परमेश्वरले येसुको बलिदानद्वारा मात्र हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउन सक्नुहुन्छ, हाम्रो पाप धुन सकिन्छ, हामी पापैसँग परमेश्वरको अगाडि जीवित रहन सक्दैनौँ, सम्बन्धमा आउन सक्दैनौँ। त्यो कारणले नै परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारणले, त्यसकारण क्रिसमस भनेको अर्को कुरा चाहिँ यो एउटा प्रेमको कहानी हो, प्रेमको कुरा, परमेश्वरको प्रेम। यहाँनिर लुकाले लुकाको सुसमाचार दृष्टान्तहरूमा लेखेका छन्। लुकाको सुसमाचार धेरै, अस्तिको चोटि पनि मैले धेरै भनेको थिएँ, अरू तिनवटा सुसमाचारमा भन्दा लुकाको सुसमाचारमा 40% बढी दृष्टान्तहरू छन्। पाँचवटा, सातवटा आश्चर्य कर्महरू बढी त्यहाँनिर उल्लेख गरिएको छ। यो सुसमाचार सबैको लागि, यसलाई चाहिँ युनिभर्सल भन्छ। युनिभर्सल भने बुझ्नुहुन्छ तपाईँले, संसारको सबै देशका सबै जाति सबै खाले मान्छेको लागि यो सुसमाचार, यहुदीको लागि मात्रै होइन, अमेरिकनको लागि मात्रै होइन, गोराको लागि मात्रै होइन, कालो सेतो सबको लागि, नेपालको लागि पनि सबको लागि, त्यो कुरो यहाँनिर लुकाले व्यक्त गर्दछन्। अनि यो गरिबहरूको लागि पनि होइन। अर्को चाहिँ लुकाले चाहिँ स्त्री जातिलाई पनि सम्मानित गरेका छन्, स्त्री जातिलाई पनि उनले उठाएका छन्, किनभने स्त्रीहरू कति समाजमा तल राखेको हुन्छ होइन, कतिचोटि उनीहरूलाई चाहिँ एउटा वस्तुको रूपमा लिन्छ। तर लुकाले त्यो पनि, येशु प्रभुले स्त्री जातिलाई उचाल्नुहुन्छ, त्यो कुरो हामीलाई थाहा छ। अनि पारिवारिक जीवनबारे लेखेका छन्। वास्तवमा बाइबलमा परिवारको कुरा एकदम महत्त्वपूर्ण छ, पति र पत्नीको कुरा एकदम महत्त्वपूर्ण छ, त्यो त मण्डली र ख्रिस्टको सम्बन्धको बारेमा त्यसले वर्णन गर्दछ। कतिचोटि पति र पत्नीको बारेमा हामी धेरै अन्जान छौँ, कि चाहिँ लोग्नेले दबाउँछ कि चाहिँ श्रीमतीले। लोग्ने सोझो पऱ्यो भने श्रीमती टाउकामा टेकिराखेको हुन्छ, म श्रीमतीको विरोध गरे होइन, तर प्राय नेपालमा चाहिँ लोग्नेले नै दबाउँछ। तर तपाईँ र म ख्रिस्टका नयाँ जीवन पाएका छोराछोरी हो भने चाहिँ हामी एकअर्कामा इमान्दार, स्पष्ट, विनम्र, साँच्चै प्रेम र पवित्रतामा एकले अर्काको आदर गर्ने खालको अर्कै समाज हुन्छ, किनभने हामी परमेश्वरको छोराछोरी हुन्छौँ। त्यसैले यो कुरो बुझ्न धेरै जरुरी छ। अनि अर्को अत्यन्तै आत्मिक सुसमाचार, लुकाको सुसमाचार, तपाईँलाई मैले लुकाको सुसमाचारको बारेमा भनिराखेको छु। त्यसपछि हामी यहाँ हेर्नेछौँ लुकाको सुसमाचारको बारेमा कुरा गर्दा अर्को के कुराहरू, तपाईँलाई म सातवटा पोइन्टहरू लुकाको सुसमाचारको विशेषताहरूको बारेमा भन्न चाहन्छु। त्यसपछि हामी आज त्यो के भन्छ, जकरिया र एलिसिबा, जो पुजारी एलिसिबा चाहिँ उसको श्रीमती, अनि कसरी परमेश्वरको वचन जकरियाको बिचमा आउँछ, जकरियासँग उनी पुजारी हुन्छन् र एउटा दूतद्वारा परमेश्वर बोल्नुहुन्छ, अनि जहिले पनि परमेश्वर कि चाहिँ दूतद्वारा बोल्नुहुन्छ कि चाहिँ परमेश्वरका जनहरू भविष्य वक्ताहरूबाट बोल्नुहुन्छ होइन, अनि यहाँनिर चाहिँ दूतद्वारा बोल्नुहुन्छ। त्यस कारणले तपाईँलाई यो पहिलो कुरा चाहिँ म तपाईँलाई यो पढ्न चाहन्छु, लुकाको सुसमाचारमा के विशेषता छ। मैले किन यो पढिराखेको छु, ताकि तपाईँको समाजमा अलिकति फराकिलो कुरा आओस्, तपाईँले अलिक गहिरिएर बुझ्न सक्नुहोस् कि परमेश्वरको वचन चाहिँ साँच्ची नै अरू कुनै पनि पुस्तक जस्तो होइन, यसमा कुनै गल्ती छैन, यसमा यो सम्पूर्ण रूपले पर्फेक्ट छ। पहिलो कुरा चाहिँ लुकाले सुसमाचारको विश्वव्यापी सन्देशलाई अन्य लेखकहरूभन्दा बढी जोड दिएका छन्। अघि नै हामीले विश्वव्यापी भनेर भनेका छौँ, विश्वव्यापी भनेको चाहिँ सबैको लागि भनेर यहाँ भनेको थियो, विश्वव्यापी युनिभर्सल, अथवा मुक्ति चाहिँ, सुसमाचार चाहिँ येशूको मृत्यु अथवा उहाँले दिने क्षमा, उहाँबाट पाउने मुक्ति चाहिँ सम्पूर्ण मानव जातिको लागि, चाहे जुनसुकै देशको, भाषाको, जाति होस् होइन, त्यो कुरो एउटा कुरा बाइबलमा छ, त्यो हामीले बुझ्नुपर्छ। अर्को, लुकाले त्यस समयको इतिहासबारे विस्तृत जानकारी दिएका छन्। तपाईँलाई मैले अघि सुरुमा नि भने, तपाईँले लुकाको पुस्तक राम्रोसँग हेर्नुभयो भनेदेखि तपाईँले त्यो उसले इतिहासको त्यतिखेरको पिक्चर पनि दिन्छ, को राज्य गरिरहेको थियो, कुन टाइममा हो, के भयो, किनभने त्यो सबै कुराले के गर्छ, तपाईँले चेक, जो मान्छे इन्टेलिजेन्ट भने बुझ्नुहुन्छ, जो मान्छे धेरै पढेको धेरै बुझ्ने मान्छेहरू छ, उनीहरूले त गएर, अहिले हामी के गर्छौँ, कसैले केही भन्यो भने गुगलमा चेक गर्छौँ होइन, अब धेरै जस्तो तपाईँलाई म भन्छु गुगल चाहिँ के हुन्छ भनेदेखि झुट्टा पनि छ, गुगलमा सबै कुरो ठिक चाहिँ छैन, गुगल चेक गर्छौँ होइन। त्यस कारणले त्यो बेलामा मान्छेहरूले त्यतिखेर लेखेका कुराहरू चेक गर्न सक्थे। अनि तेस्रो कुरा चाहिँ लुकाको क्षमामा, लुकाले चाहिँ क्षमामा जोड दिएका छन्, जुन चाहिँ लुका 3:3 तपाईँले पढ्न सक्नुहुन्छ होइन, लुका 3:3 त्यो कुरा पढ्न सक्नुहुन्छ। त्यस कारणले क्षमामा जोड दिएका छन्। चौथो कुरा, लुकाले प्रार्थनामा जोड दिएका छन्, प्रार्थनाको बारेमा धेरैचोटि लुकाले उल्लेख गर्दछन्, येशुप्रभुले प्रार्थना गरेको कुरा, सम्पूर्ण कुराहरू होइन प्रार्थनामा जोड दिएका छन्। पाँचौँ कुरा, लुकाले उल्लेख गरेका छ गरेको छ कि कुनै पनि व्यक्ति जुन स्थितिमा पनि नहोस् उहाँ कहाँ अथवा येसु कहाँ पश्चतापी भएर आउन सक्छन्, जस्तो सुकै परिस्थितिमा। अनि ती त्यहाँनिर लुकाले कतिजना व्यक्तिहरूको बारेमा भनेका छन् जो चाहिँ येसुको उपस्थितिमा आउँछन्, जस्तै जकरिया। जकरिया चाहिँ यो जकरिया र एलिसिबा चाहिँ जो अहिले हामीले पढ्न गइरहेका छौँ होइन, त्यसपछि मरियम, त्यसपछि सिमोन, तपाईँलाई थाहा छ साइमो सिमोन भनेको चाहिँ त्यो मन्दिरमा जो चाहिँ मान्छे हुन्छ, हन्ना, मार्था, अर्को मरियम, दुईवटा मरियमको कुरा बाइबलमा छ, सिमोन अर्को, लेबी कप्तान, अनि नैनकी विधवा, जक्कै, जकायास भन्छ क्या अहिले होइन, जक्कैसँग चाहिँ ऊ चाहिँ रुखमा चढेर येसुलाई उसको घरमा येसु प्रभु जानुहुन्छ, अनि मरियम र मार्था होइन, के अरे अरमिथियाका युसुफ भनेको चाहिँ उसको चिहान चाहिँ येसुको लागि दिएको थियो। यी व्यक्तिहरूसँग उहाँ व्यक्तिगत रूपमा भेट्नुभयो, भनेको मतलब कुनै पनि अवस्थामा मानिसले येसुसँग गएर क्षमा माग्न सक्छ, जतिसुकै खराबी भएको मान्छे येसुबाट क्षमा पाउँछ भन्ने कुरा यिनीहरूको घटनाबाट तपाईँले पाउन सक्नुहुन्छ। छैटौँ कुरा, लुकाले रुपियाँ पैसा र भौतिक कुराहरूबारे अरू लेखहरूभन्दा सबभन्दा बढी लेखेका छन्, भौतिक कुरा र रुपियाँ पैसाको बारे। अब यसको बारेमा तपाईँलाई उल्था गर्ने मसँग समय छैन, यो सबै कुराको बारेमा धेरै कुराहरू छन्, तर मैले तपाईँलाई खालि एउटा पिक्चर मात्रै दिइराखेको। सातौँ चाहिँ लुकाले विश्वास र मुक्ति साथमा हुने आनन्दबारे अक्सर लेखेका छन्। धेरैचोटि यो आनन्दको बारेमा अथवा विश्वासद्वारा जो मान्छेले मुक्ति पाउँछ त्यसपछि उसले पाउने आनन्द, मुक्तिको आनन्द बाइबलमा धेरै छ, यो कुराहरूको बारेमा पनि उनले लेखेका छन्। लुकाको सुसमाचारको सुरुको खण्ड लुका एकदेखि एकको चाहिँ एकदेखि चारसम्म यो चाहिँ हामीले त्यो भूमिका उनले दिएको भूमिका अथवा परिचयको बारेमा गत हप्ता हामीले धेरै हेरिसकेका छौँ। त्यसपछि आज हामीले हेर्नेछौँ यहाँनिर स्वर्गदूतले बत्तिस्मा दिने युहन्नाको चरित्र का छवटा पक्षबारे विस्तृत जानकारी दिएको, जुन चाहिँ लुका एकको 14-17 यो कुरा हामी देख्दछौँ। तपाईँलाई यो बत्तिस्मा दिने युहन्नाको बारेमा जब त्यहाँनिर उसको जन्म हुन्छ उसको बारेमा सबै कुराहरू त्यहाँ दिएको छ। अनि तपाईँलाई एउटा अर्को पदको बारेमा भन्न चाहन्छु, हे बालक तिमी सर्वोच्चका अगम वक्ता कहलाइने छौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ। यो बत्तिस्मा दिने युहन्नाको बारेमा भनिएको कुरा हो। त्यसकारणले तपाईँलाई मैले सुरु गर्दै गर्दाखेरि यो युहन्नाको बारेमा भनेको कुरालाई सरसर्ती यो पोइन्टहरू म भन्न चाहन्छु। त्यसपछि हामी पाँच पदबाट, सायद हाम्रो टाइम पनि झनै झनै सिद्धिन लाग्छ, तर तपाईँलाई म छिट्टो गरेर यो आजको कुरा म सिधाउन चाहन्छु। आज चाहिँ हामीले सिधाउनु पर्ने चाहिँ जकरिया र एलिसिबाको जीवनमा चाहिँ छोराको गर्भ हुन्छ र जन्मन्छन् बत्तिस्मा दिने युहन्ना। कसरी बत्तिस्मा दिने युहन्नाको बारेमा बाइबलमा सब पटक पटक भविष्यवाणी भएको र उनीलाई चाहिँ सबै मानिसहरूभन्दा महान येशु प्रभु बाहेक व्यक्तिको रूपमा यहाँ भनिएको छ बाइबलमा, किन महान भए युहन्ना। अब यहाँनिर पहिलो चाहिँ के छ, उहाँ तिम्रो निम्ति आनन्द र रमावट हुनेछ, उहाँ परमप्रभुको पक्षमा महान हुनुहुनेछ। को यो युहन्ना होइन, त्यसपछि परमप्रभुको पक्षमा महान हुनुहुनेछ। तेस्रो कुरो चाहिँ उसले चाहिँ दाख रस वा अन्य पेय पदार्थ कहिल्यै पिउने छैनन्। अब यो दाख रस र अन्य पेय पदार्थ नपिउने होइन, मादक पदार्थ नपिउने सम्बन्धी कुरामा चाहिँ तपाईँलाई मैले एकछिनमा अलिकति यसको बारेमा बताउँछु। त्यो भनेको चाहिँ पुरानो नियममा तपाईँले हेर्नुभयो भने गन्तीमा तपाईँले यो कुरा देख्नुहुन्छ, 6 अध्यायमा, अनि नाजरिन भाउज अथवा भाकल भनेर भनिन्छ। नाजरिन भनेको चाहिँ त्यो परमेश्वरको अगाडि पवित्रताको निम्ति समर्पण गर्ने, अलग गरिने होइन, के भन्छ सेपरेटेड भनेर भन्छ होइन, त्यो पवित्रीकरणको लागि अलग गरिने भन्ने कुरा आउँछ। अब यो युहन्नाको जीवनमा चाहिँ जस्तो कपाल नकाट्ने होइन, बाइबलमा नयाँ नियममा एकजना व्यक्ति बप्तिस्मा दिने योहन्नाको बारेमा यो छ, पुरानो नियममा दुईजना व्यक्तिको यस्तो खालको नाजरिन भयो भन्छ। तपाईँले चाहिँ त्यो गन्ती 6 अध्यायमा तपाईँले हेर्न सक्नुहुन्छ त्यसको बारेमा। तपाईँलाई म त्यो एकछिनमा बताउने छु। चौथो पोइन्टमा चाहिँ उहाँ चाहिँ जन्मैदेखि नै पवित्र आत्माले भरिपूर्ण हुनेछ, यो बप्तिस्मा दिने योहन्नाको बारेमा होइन। इजरायलका धेरै मानिसहरूलाई उनले परमेश्वर कहाँ फर्काउनेछन् र ऊ परमेश्वरको अघि अघि जानेछ, यो उनको बारेमा भविष्यवाणीमा भनिएको कुराहरू हो बप्तिस्मा दिने योहन्ना। अलिकति तपाईँलाई म के भन्छु भने बप्तिस्मा दिने योहन्नाको बारेमा हामी पछि पनि हेर्छौँ होला अलिकति, तर कुरा के छ भने उनको चाहिँ पूर्ण जीवन नै केवल येशूको बाटो तयार पार्नु थियो। उनले कुनै कुरा गरेनन्, उनी त मरुभूमिमा मह र सलह खाएर बसे। उनको बारेमा धेरै अरू कुराहरू भन्न सक्छौँ। त्यसकारणले अब हामी यहाँ हेर्नेछौँ। सो लुकाको सुसमाचार 1 अध्यायको 5-7 चाहिँ परमेश्वरमा धर्मी जीवन दिएको जोडीको रूपमा हामी यो जकरिया र एलिसिबालाई पाउँदछौँ। अब लुका 1:5 तपाईँलाई सरसर्ती यो पढेर त्यस अनुसार कुरा गर्न चाहन्छु। हाम्रो टाइम नभएकोले गर्दाखेरि अर्को 5-7 मिनट 10 मिनट जान्छ होला। यहुदिया प्रदेशका राजा हेरोदको पालामा अबियाका पुजारी, अब यहाँनिर तपाईँलाई मैले अघि सुरुमा ऐतिहासिक रूपमा भनेको छ नि, त्यतिखेर चाहिँ यहुदियाको राजा चाहिँ हेरोद थिए, उनको पालामा अबियाका पुजारी, अबियाको पुजारी समूहका जकरिया नाउँ भएका एकजना पुजारी थिए। यो पुजारी, तपाईँलाई अलिकति यो पुजारीको सम्बन्धमा कुरा गर्दाखेरि, त्यतिखेर त्योभन्दा 1000 वर्ष अगाडि दाउदको समयमा यो पुजारी भनेको लेवी जातिको पुजारी हुन्थ्यो, अनि उनीहरूको बिचमा चाहिँ दाउदले चाहिँ डिभिजन छुट्याएको थिए, जम्मा 24 डिभिजन। यो 24 डिभिजनभित्र चाहिँ 20,000 मान्छे हुन्थ्यो, 20,000 पुजारी। तपाईँलाई म राम्रोसँग भन्छु, बाइबलमा छैन, त्यसको साइड पुस्तकहरू पढ्नुपर्छ। 20,000 पुजारीहरू, त्यसमा यो जकरिया चाहिँ 8 डिभिजनमा पर्थे। अनि यो यिनी यो छानिएर त्यहाँ त्यो परमेश्वरको पूजा गर्ने पवित्र स्थानमा धूप हाल्नेको लागि पुजारी हो। अनि त्यो महापवित्र स्थानमा त कोही पनि पुजारी जान सक्दैन, प्रधान पुजारी वर्षमा एकचोटि मात्रै जान्छ, त्यसको पनि थुप्रै नियमहरू छ, त्यहाँ त अरू कोही जान सक्दैन। तर यो पवित्र स्थानमा धूप हाल्नलाई चाहिँ पुजारी छानिन्थ्यो, 2 हप्ता तिनीहरूले गर्नु पर्थ्यो जब उसलाई। तर त्यो छान्ने क्रम कसरी हुन्छ, एकजना पुजारी थिए, उनकी पत्नी एलिसिबा पनि हारुन वंशकी थिइन्, भनेको मतलब यहाँनिर जकरिया र हारुन दुइटै चाहिँ पुजारीकै वंशका थिए भन्ने कुरा यहाँनिर देखियो। जकरिया चाहिँ त्यो पुजारी थिए, अब तपाईँलाई मैले अर्को पढ्छु, तिनीहरू दुवैजना परमेश्वरको दृष्टिमा धर्मी थिए। अब यहाँनिर तपाईँले सबभन्दा महत्त्वपूर्ण कुरा यहाँनिर देख्नुहुन्छ, यी दुईजना परमेश्वरको दृष्टिमा धर्मी थिए, प्रभुको आज्ञा र व्यवस्था निर्दोष साथ पालन गर्थे। यो एकदमै महत्त्वपूर्ण कुरा, कुनै पनि व्यक्ति परमेश्वरको सामु, यो सामु भन्ने शब्द छ नि, इन द साइड अफ गड भन्छ अङ्ग्रेजीमा, परमेश्वरको सामु। वास्तवमा बाइबलमा तपाईँ र मेरो बोलावट संसारको उत्पत्ति भन्दा अगाडि परमेश्वरको सामु पवित्र र निष्कलङ्क हुनलाई, एफिसी 1:4 तपाईँले तिमोथीमा पनि पावलले आफ्नो बोलावटको सम्बन्धमा त्यो कुरा भनेको पाउनुहुन्छ। यिनीहरू चाहिँ परमेश्वरको दृष्टिमा धर्मी र आज्ञामा आज्ञा पालनमा, भनेको चाहिँ त्यतिखेर उनीहरूले जानेसम्मको परमेश्वरको व्यवस्था अनुसार चाहिँ उनीहरू निर्दोष थिए। तर एउटा पोइन्ट यहाँ के आउँछ भने, मानिसहरू कसरी निर्दोष हुन्छ, अब्राहम कसरी धर्मी ठहरिएका थिए, कि उनले गरेको कामबाट हो, आज्ञा पालनबाट? कहिलेकाहीँ त्यस्तो लाग्छ, किनभने अब्राहम चाहिँ आज्ञा पालन, यहाँसम्म कि परमेश्वरको आज्ञा, आफ्नै छोराको बलिदान दिने पनि उनले पालन गर्न तयार भए, र परमेश्वरले रोक्नुभयो, तपाईँलाई थाहा छ। तर एउटा पोइन्ट तपाईँलाई म भन्न चाहन्छु, कुनै पनि व्यक्ति चाहे नयाँ नियममा चाहे पुरानो नियममा, निर्दोष र धर्मी ठहरिने बाटो चाहिँ विश्वास हो, आज्ञा पालन होइन। तर मान्छेले आज्ञा पालन किन गर्छ, विश्वासले गर्छ। कुरो बुझ्नुहुन्छ? विश्वास बिना चाहिँ मान्छे धर्मी ठहरिँदैन। अब्राहम उत्पत्ति 15 को 18 होला 21 होला, परमेश्वरमा उनको विश्वास भएको कारणले उनी धर्मी ठहरिए त्यहाँ छ, उनले अरू कुरा गरेर होइन। त्यस कारणले यहाँनिर यिनीहरू निर्दोष र धर्मी ठहरिए, तर तिनीहरूका कोही सन्तान, अब यहाँनिर दोस्रो पोइन्ट के आउँछ, यो दुईजना यिनीहरू पवित्र परिवार थिए, पवित्र पति पत्नी थिए, परमेश्वरको निम्ति समर्पित थिए, निर्दोष थिए, धर्मी थिए, तर यिनीहरूको छोराछोरी थिएनन्। तपाईँ र मेरो विचारमा के हुन्छ, मान्छेको छोराछोरी भनौँ भने दुनियाँभरको दोष लगाउँछ होइन, पापी भएको कारणले के भएको कारणले, तर कहिलेकाहीँ परमेश्वरको इच्छा र योजना त्यस्तै हुन्छ। यिनीहरूको जीवनमा त्यही थियो, किनकि एलिसिबा बाँझी थिइन्, उनले छोराछोरी जन्माउन सकेका थिएन, अनि ती दुवै उमेर ढल्किसकेको, अब उनीहरूको चाहना त थियो होला नि त, कति प्रार्थना गरे होला होइन छोराछोरी नपार। कतिचोटि हाम्रो संसारमा हामीहरूमा पनि त्यस्तो हुन्छ, तर परमेश्वरले छोराछोरी दिनुभएको थिएन, उनले अब छोराछोरी पाउने समय पनि गइसकेका थियो। यहाँसम्म यिनीहरूको बारेमा यो कुरा छ। त्यसपछि यहाँनिर लुका 1:8-9 के छ, जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए, तब पुजारीका सेवाको रीति अनुसार, अब यहाँनिर पुजारीको काम गरिरहेको बेलामा, अब अघि तपाईँलाई भनेको थिएँ नि 24,000 पुजारीहरू, के अरे 20,000 पुजारीहरू 24 डिभिजनमा भाग लगाएको, 24मा एउटा डिभिजन, 8औँ डिभिजन चाहिँ उनको पर्यो, अनि त्यहाँ त्यो 8औँ डिभिजनको मौका आएपछि त्यहाँभित्र कतिजना पुजारी हुन्छ, त्यसमा हजारौँ हुन्छ, त्यसमा फेरि भोट हाल्नु पर्यो, चिट्टा हाल्नु पर्यो, त्यो चिट्टा हाल्दाखेरि परमप्रभुको मन्दिरभित्र पसेर धूप हाल्ने काम चाहिँ जकरियालाई पर्यो, जुन चाहिँ एकदमै नगर्ने, यति चान्स कम थियो, तर उसले त्यो पाउँछ। तपाईँलाई परमेश्वरको वचनमा यसको बारेमा, चिट्टाको बारेमा के छ, सबकोमा चिट्ठा त हालिन्छ तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ। कतिचोटि तपाईँ र म प्रार्थना गर्छौँ, हामीले धेरै जस्तो उत्तर पायौँ कि पाएनौँ, मलाई लाग्छ कतिजना मान्छेहरू कहिल्यै उत्तर नपाएको लाग्छ, कुरो बुझ्नुहुन्छ, तर यो कुरा तपाईँले बुझ्नुहोस्, परमेश्वरले हामीलाई दिनहुँ हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ, किनभने तपाईँ र मैले गरेको प्रार्थना कतिचोटि समय नपुगेर, कतिचोटि सही परमेश्वरको इच्छा नभएर, अनि कतिचोटि हामीले त्यो पाउनु नहुने भएर, त्यसको उत्तर कि चाहिँ तिन किसिमको, यस भनेको चाहिँ भनेको जस्तै हुन्छ, हामीले धेरैचोटि त्यस्तो उत्तर पाएका छौँ, दोस्रो चाहिँ समय भएको छैन पर्खिराख्नु पर्यो, तेस्रो चाहिँ परमेश्वरले त्यो गर्न चाहनुहुन्न, नो, उहाँको इच्छा विरुद्ध। त्यस तपाईँ र म प्रार्थना गर्न जाँदाखेरि जहिले पनि परमेश्वरले त्यसको उत्तर के दिनुहुन्छ त्यसको लागि तयार हुनु भएन भने तपाईँ निराश हुनुहुन्छ, किनभने तपाईँलाई लाग्छ कि तपाईँको प्रार्थना परमेश्वरले सुन्नु भएन, परमेश्वरले हाम्रो प्रार्थना सधैँ सुन्नुहुन्छ, त्यस कारणले प्रार्थना भनेको नै परमेश्वरको इच्छा बुझ्ने कुरा हो, तपाईँ र मेरो इच्छा होइन, किनभने उहाँलाई जब हामी राख्छौँ, पावलले एउटा छेसको उनको जीवनमा थियो, उनले 3 चोटि प्रार्थना गरेपछि प्रार्थना गर्न छोड दिए, त्यो कुरा लेखेका छन्, परमेश्वरले त्यो छेसको हटाउनु भएन, त्यसको मतलब त्यो छेसको के हो कसैलाई थाहा छैन, मान्छेले गेस गरेका छ, तर परमेश्वरको उत्तर चाहिँ त्यो छेसको सँगै उनले जिउनु पर्यो, बुझ्नुहुन्छ, त्यस कारणले त्यो कुरो तपाईँ र मैले बुझ्नुपर्छ, तपाईँ र मेरो जीवन चाहिँ परमेश्वरको स्रोतमा उहाँमा भरोसा गर्ने जीवन हो भने हामी आनन्दमा पनि हुन्छौँ, केही चिन्ता छैन, भोलि के हुन्छ थाहा छैन, किन परमेश्वरको सुरक्षा तपाईँ र ममा छ, तर हामीहरू यो संसारको लागि लोभ गरेर, यही संसारको लागि घमण्ड गरेर, यसैमा फाइदा लिएर जिउन चाहन्छौँ, झुट्टा सुट्टा गर्छौँ, जहिले पनि हामी संसारकै लोभ र स्वार्थी जीवनले जिउँछौँ भने प्रियहरू त्यो गलत हो, खासै भन्नुपर्दा त त्यो क्रिस्चियन जीवन नै हुँदैन। त्यस कारणले लुका 1:10 के छ, धूप हाल्ने बेलामा, अब यहाँनिर कसरी जकरिया धूप हाल्न भित्र पुग्छन्, यहाँसम्म हामीलाई के थाहा भयो, चिट्टा हालेर उनले मौका पाउँछन्, धूप हाल्न थाल्छन्, त्यसपछि जब धूप हाल्ने बेला हुन्छ, उनी धेरै बेर हराउँछन् भित्र, अनि बाहिर भिड, त्यस बेला मानिसहरूको सारा भिड बाहिर प्रार्थना गरिरहेको थियो, तपाईँले यहाँनिर हेर्नुहोस् कसरी परमेश्वरको मा पर्खिराखेको थियो ती मान्छेहरू। त्यसपछि यहाँनिर गन्तीमा लेखेको छ, तपाईँलाई अघि यो उसको बारेमा तपाईँलाई भाव के भन्छ, नाजरिन भाव, यो मैले तल लेखेको छु, युहन्नाको दाक्षरस नपिउने जुन चाहिँ कुरा त्यहाँ छ, कुनै पनि मादक पदार्थहरू नपिउने, मद्यपान नगर्ने, त्यो भाव चाहिँ पुरानो नियममा गन्तीको 6 अध्यायमा दिएको छ। यहाँनिर तपाईँलाई यति मात्रै पढ्न चाहन्छु, कुनै पुरुष वा स्त्रीले विशेष भाकल अर्थात् परमप्रभुको निम्ति अलग हुनलाई नजिकको भाकल गर्ने नजिरी नाजिरिन भन्छ, नाजिरी भाउज भन्छ अङ्ग्रेजीमा, भाकल गर्ने इच्छा गर्छ भने त्यो दाखमद्ध र अरू मद्दबाट अलग बसोस्, अनि कतिचोटि उनीहरूको कपाल नकाट्ने। अनि मैले तपाईँलाई अघि भनेको थिएँ, स्यामसोङ स्यामियल यिनीहरूले यो भाव गरेका थिए जीवनभरि। अनि स्यामसोनको बारेमा हामी पढ्छौँ, उनले कपाल काट्न नहुन्थ्यो, तर उसको केटी साथी होइन, उसको प्रेमिका, उसले फसाएर कपाल काटेर अनि सामसनले आफ्नो शक्ति गुमाउँछ, तपाईँलाई थाहा छ त्यसको बारेमा होइन। तर नयाँ नियममा बत्तिसमा दिने युहन्ना थिए, त्यसले त्यो भावको बारेमा चाहिँ, अनि हरेक क्रिस्चियनले गर्नुपर्छ भन्ने छैन, तर कतिचोटि हामी नयाँ नियममा आएपछि त्यस्तै बराबरी नयाँ नियममा चाहिँ तपाईँले यहाँ पढ्न सक्छ, उहाँको सामुन्ने पवित्र निष्कलङ हौँ भनेर संसारको उत्पत्तिभन्दा अगाडि हामीलाई छान्नुभयो। अनि यहाँ पत्रुसले के भन्छ, नयाँ नियममा हामी हरेक क्रिस्चियनको लागि चाहिँ तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हो। अनि यहाँनिर पावलले आफ्नो बोलावटको बारेमा 2 तिमोथी 1:9 भन्छन्, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येसुमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। अब यहाँनिर के छ, पवित्र बोलावट, अनि यहाँ पावलले आफ्नो बोलावटको बारेमा भनिरहेको छ, अनि जुन चाहिँ कामको आधारमा भनेको चाहिँ आफ्नै शक्तिमा क्षमतामा होइन। कतिजना मान्छेहरू अलिकति प्रतिभाशाली हुन्छ, बोल्नमा सिपालु दिमाग भएको, अनि मान्छेहरूले विचार गर्छ म त केही गर्न सक्छु, तर प्रियहरू हो, परमेश्वरको राज्यमा परमेश्वरको निम्ति हाम्रो प्रतिभा होइन, परमेश्वरको अनुग्रह, उहाँको अभिप्राय, उहाँको इच्छाको लागि, उहाँको अनुग्रह भनेको चाहिँ उहाँबाट आउने सहायता उहाँको शक्तिमा मात्रै सम्भव छ। अनि उहाँले ख्रिस्ट येसुमा युग युग अघिदेखि भनेको चाहिँ सबै संसारलाई सृष्टि गर्नुभन्दा अगाडि नै यो तपाईँ र मेरो निम्ति तयार गर्नुभएको कुरा भनेर हामी यहाँ पढ्दछौँ। अनि अर्को कुरो, यो भावजको सम्बन्धमा कुरा गर्दा नयाँ नियममा हामीले गर्नुपर्ने कुरा भनेको चाहिँ रोमी 12:1-2, यसकारण भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक। यसको बारेमा तपाईँलाई बताउने मेरो समय छैन, त्यसकारणले अहिले अब यहाँनिर त्यो जब त्यो धूपवेदीको अगाडि लुका 11 तपाईँले हेर्नुभयो भने 18 होला 20 कसरी त्यो दूतले, परमेश्वरको दूत गेब्रियलले जकरियासँग त्यो भविष्यवाणी गर्छन् कि उनको उनीहरूले चाहिँ एउटा छोरा पाउनेछन् भन्ने, यसलाई सरसर्ती पढेर म सिधाउन चाहन्छु। 1 अध्यायको 11, 12 र 13, त्यस बेला प्रभुको एउटा दूत तिनी कहाँ धूपवेदीको दाहिनेपट्टि उभिएका देखा परे, अनि दूतलाई देखेर जकरिया आत्तिए, भयभीत भए। अब बाइबलमा धेरै जस्तो यो क्रिसमसको समयमा सबै भयभीत भएको कुरा नै छ। अनि स्वर्गदूतले तिनलाई भने, न डराऊ जकरिया, तिम्रो प्रार्थनाको सुनाई भएको छ, तिम्री पत्नी एलिसिला सिबाले तिम्रो निम्ति एउटा पुत्र जन्माउने छिन्, र तिनले तिनको नाउँ युहन्ना राख्नु। अब यहाँनिर नाम राख्ने कुरासम्म यहाँ भनिएको छ, अनि अघि नै हामीले हेरिसक्यौँ उनी चाहिँ बाजी थिइन् र उनीहरूको बच्चा पाउने उमेर गइसकेका थियो, तर यो अचम्मको कुरा स्वर्गदूतलाई एकैचोटि देखेपछि पहिलो कुरा त जकरिया एकदम डराउँछन्। अनि योभन्दा अगाडि नै तपाईँलाई मैले सम्झाएको थिएँ, बाइबलमा इजरायलीहरूसँग अन्तिमचोटि परमेश्वर बोल्नु भएको कुरा चाहिँ तपाईँलाई त्यो पद पढ्न चाहन्छु म, अन्तिमचोटि बोल्नु भएको मलाकीमा होइन, मलाई चार अध्यायको पाँच र छ, यो अन्तिम पद, परम प्रभुको त्यो महा र डरलाग्दो दिन आउनु अघि म एलिया अगम वक्तालाई पठाउनेछु, त्यसले बाबुहरूका हृदय तिमीहरूको छोरातिर र छोराहरूका हृदय तिमीहरूका बाबुतिर फर्काइदिनेछ, नत्र त आएर देशलाई एउटा श्राप दिनेछु। यो कुरो चाहिँ मलाकीको पुस्तक अथवा पुरानो नियमको अन्तिम पुस्तकको अन्तिम पदहरूमा यो कुरो भनिएको छ। त्यसपछि 400 वर्ष परमेश्वर इजरायलीहरूको कोहीसँग बोल्नुहुन्न, अनि अचानक यो जकरियाको अगाडि गब्रियल स्वर्गदूत देखा परेर यो छोरा पाउने कुरा, जो चाहिँ बप्तिस्मा दिने युहन्नाको बारेमा भनिएको छ, जुन बप्तिस्मा दिने युहन्नाको बारेमा त्योभन्दा धेरै पहिला यसैया 41 अध्यायमा होला सायद एउटा आवाज आउनेछ, उहाँको अगाडि अगाडि हिँड्ने एउटा आवाज आउनेछ, बाटो तयार पार्ने भनेर युहन्नाको सुसमाचारमा पनि हामी देख्दछौँ। अनि यहाँनिर त्यो कुरा यदि लेखिएका छन् कि तिमीले येशु परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन होस्, होइन त्यो होइन मैले पढ्न लागेको यो हो। अनि यहाँनिर आएर एकैचोटि लुकामा जब जकरियासँग स्वर्गदूत गब्रियल देखा पर्छन् अनि उनले भन्छन् तिनीले इजरायलका धेरैलाई यो बप्तिस्मा दिने योहन्नाको बारेमा तिनीहरूका परमेश्वरतिर फर्काउने छन्, त्यही कुरो यहाँनिर त्यो जो आउँछ भनेको छ अनि जे गर्छन् भनेको छ, बुबाहरूका मन तिनीहरूका छोराहरूतर्फ, अनाज्ञाकारीहरूलाई धार्मिकहरूका बुद्धितर्फ फर्काउन् र प्रभुको निम्ति योग्य भएको एउटा निज जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुको अघि अघि जानेछन्। यो प्रभुको अघि अघि जाने काम चाहिँ युहन्नाले गरेको कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारणले तपाईँलाई मैले यहाँनिर पढ्दै थिएँ, होइन यहाँनिर पढ्दै थिएँ, यहाँनिर तब जकरिया दूतलाई भने, अब यहाँनिर जब त्यो छोरा पाउने भविष्यवाणी हुन्छ अब जकरियाले विश्वासै गर्न सक्दैन, अनि यहाँ भन्छ मैले कसरी जान्ने, म बुढो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ, उसले विश्वास नगरेको। अनि यहाँ स्वर्गदूतले के हुन्छ, दूतले तिनलाई भने म गेब्रियल हो, म परमेश्वरको सामुन्ने उभिरहन्छु, भनेको मतलब त्यो गेब्रियल जो स्वर्गदूत उनी कहाँ आएका छन् अहिले बोल्दैछन् त्यो परमेश्वरको निजी स्वर्गदूत होइन, बडीगार्ड जस्तो परमेश्वरको सामुन्ने खडा हुने व्यक्ति, म गेब्रियल हुँ। अनि उनले भन्दैछन् तिमीसँग कुरा गर्न र यो खुसीको सुसमाचार सुनाउन म पठाइएको हुँ, जुन दिनसम्म यी कुरा पुरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ, बोल्न सक्ने छैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पुरा हुनेछ। अब जकरियाले विश्वास गर्न नसकेको कारणले दण्ड पाउँछ, अनि तर जुन प्रतिज्ञा गरिएको छ त्यो पुरा हुन्छ। अनि त्यहाँनिर हामी यहाँनिर लेख्दछौँ अनि ऊ बोल्न सक्दैन, नभन्दै ऊ बाहिर आउँदाखेरि बोल्न सक्दैन, मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए, किनभने कति ढिलो भयो हामीलाई थाहा छैन, तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन्, जकरिया बोल्न सकेनन्, तिनले मन्दिरमा दर्शन मर्देन मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे, किन बोल्न सकेन भन्दा पक्का पनि दर्शन देखे, अनि तिनले उनीहरूलाई इसारा गर्न लागे उनी अनि तिनी गुङ्गो भए अथवा बोल्न नसक्ने भए। यहाँनिर 23, 24, 25 के छ, लुका 1 को, तिनको सेवाका दिन समाप्त भएपछि भनेको चाहिँ त्यो 2 हप्ताको सेवा हुन्छ त्यो धूप हाल्ने होइन, भएपछि आफ्नो घर गए, यसपछि तिनी पत्नी एलिसिबा तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन्। अब मलाई जहाँसम्म लाग्छ त्यो एलिसिबा वृद्ध भइसकेको उसलाई लाज भयो होला, विश्वास पनि लागेन होला, हो कि होइन, होइन 5 महिनासम्म उनले त्यो कुरा खोलिनन्, तर उनले यहाँ यसो भन्छन् मानिसहरूको बिचमा मेरो कलङ्क हटाउनलाई अब परम प्रभुले ममाथि यसरी कृपा गर्नुभयो, उनको विचार त्यस्तो छ। अनि त्यसपछि अर्को हप्ता हामी हेर्छौँ लुका 1:26 छैटौँ महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनु भयो, अनि त्यसपछि 27 पद, तिनी एउटी कन्या केटी कहाँ गएर जसको मगनी दाउदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो, त्यस कन्याको नाम मरियम थियो। अनि 28मा स्वर्गदूतले तिनी कहाँ गएर भने हे कृपा पात्र तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। 29, तर तिमी त्यस कुराले साह्रै विचलित भइन्, डराइन् फेरि, होइन, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। त्यसपछि 30 र 31मा स्वर्गदूतले तिमीलाई भने, नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्ने छौ र एउटा छोरो जन्माउने छौ र तिमीले उहाँको नाउँ येशु राख्ने छौ। अनि 32 र 33, उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाउनु हुनेछ। परम प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। अनि मरियमले स्वर्गदूतलाई भनी, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। त्यसपछि 35 पद, स्वर्गदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ, सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। 36मा, हेर तिमी नातेदार तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाँझी कहलाइकी थिइन् तिनी अहिले छैटौँ महिनामा छिन्। अब एलिसिबा भनेको त्यही जकरियाको श्रीमती, अनि मरियम जो येसुको आमा हुनुहुन्छ उनीहरू चाहिँ दिदीबहिनी पर्ने, त्यस कारण त्यो कुरो पनि स्वर्गदूतले त्यहाँ भन्छ किनकि परम प्रभुको निम्ति कुनै कुरो असम्भव छैन। त्यस कारण यहाँनिर सबभन्दा ठुलो कुरा चाहिँ लुकाले देखाउन चाहँदैछन्। यहाँ यो सबै घटना भएको घटनालाई लेख्दैछन् र परमेश्वर चाहिँ असम्भव कुनै कुरा पनि नहुने सबै कुरा गर्न सक्ने सामर्थ्य हुनुहुन्छ भनेर यहाँ देखाइराखेको छ। 38 पदमा, अनि मरियमले भनिन्, हेर्नुहोस् म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। त्यसकारणले मरियमले चाहिँ के गरिन्, उहाँको वचनमा विश्वास गरिन् र उहाँले भनिन् तपाईँको वचन अनुसार होस्। त्यसकारण अर्को हप्ता हामी यसलाई अलिकति केलाउने छौँ। अनि त्यसपछि 2 अध्यायमा येसुको जन्म, भेडा गोठालो तपाईँले देख्नुहुन्छ, भेडा गोठालोसँग सबभन्दा पहिलो सन्देश आउँदछ। अनि लुकाले यसरी क्रमबद्ध ढङ्गले जो लेख्दैछन् सम्पूर्ण यथार्थ अनि यो घटेको घटना, त्यसैले तपाईँलाई यो सबै कुरा मैले डिटेलमा किन प्रस्तुत गरिरहेको छु कि तपाईँ र मैले विश्वास गरेको कुरा कुनै मान्छेको दन्ते कथा होइन, यो ऐतिहासिक रूपमा घटेको र साँच्चै साक्षात सत्य परमेश्वर यसमा सहभागी हुनुहुन्छ र आज पवित्र आत्मामा तपाईँ र मेरो बिचमा येशु प्रभु हुनुहुन्छ, जसले उहाँलाई ग्रहण गरेको छ उहाँ हामीमा आएर हामीलाई नयाँ बनाउनुहुन्छ। त्यसकारण हामी रमाउँदछौँ किनभने उहाँको मुक्तिको आनन्द तपाईँ र मैले अनुभव गरेका छौँ। परमेश्वरले हामी हरेकलाई यो समय आशिष दिनुभएको होस्। हामी पनि जकरिया र एलिसिबा जस्तै धर्मी अनि निर्दोष प्रकारले जिउन सकौँ, मरियम जस्तै परमेश्वरको वचनमा विश्वास गर्ने हुन सकौँ, अनि तपाईँ र मलाई पनि परमेश्वरले एउटा निश्चित उद्देश्यले बोलाउनु भएको छ, जसरी एलिसिबा र जकरियालाई बोलाउनु भयो अथवा मरियमलाई चुन्नु भयो। हामी हरेकको जीवनमा पनि एउटा एउटा बोलावट परमेश्वरको छ। अनि आजको चुनौती, तपाईँ आफैलाई अहिलेसम्म कसरी इन्भल्भ गर्नुहुन्छ मण्डलीको क्षेत्रमा र परमेश्वरको राज्यको क्षेत्रमा? हो, आफ्नो जागिर खाने, पैसा कमाउने, मण्डलीमा भेटी ल्याउने हामी सबैले गर्छौँ, तर परमेश्वरको राज्यको लागि हामी हरेकको बोलावट छ। तपाईँलाई यही चुनौती दिन्छु, प्रार्थना गर्नुहोस् यो 2023 सालको क्रिसमस यस्तो खालको समय होस् कि तपाईँ जतिभन्दा सिम्पल आफूलाई सम्झनुहुन्छ नि, केही पनि नजान्ने होला अथवा जस्तो, तर तपाईँको जीवनमा परमेश्वरले कुन बोलावट दिनुभयो, के काम दिनुहुन्छ, तपाईँले उहाँको लागि उहाँको राज्यको लागि के गर्न सक्नुहुन्छ, तपाईँले प्रार्थना गर्नुहोस्। किन हरेकलाई उहाँले चलाउनुहुन्छ, किन हाम्रो शक्ति होइन नि, हाम्रो शिक्षा होइन, हाम्रो केही होइन, परमेश्वर काम गर्ने हो। तपाईँले आफ्नो हृदय खोल्नुभयो भने उहाँ आउनुहुन्छ, तर बनावटी चाहिँ काम लाग्दैन, दुई धारे काम लाग्दैन, दुई जिब्रे काम लाग्दैन, मुखुन्डो लाउने काम लाग्दैन, यो राजनीति गर्ने काम लाग्दैन, विद्रोह गर्ने काम लाग्दैन, तर परमेश्वरको पवित्रतालाई पक्रेर उहाँलाई पछ्याउनेलाई उहाँले चलाउनुहुन्छ। प्रियहरू, परमेश्वरद्वारा तपाईँ चलाइएको हुनुहोस् यो क्रिसमसमा। परमेश्वरले आशिष दिउन्।